फेरि एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
समानुपातिकतर्फ दलहरूले बुझाएको बन्द सूची सार्वजनिक, सुर्खेतमा कुनै पनि उम्मेद्वार विरुद्ध उजुरी दर्ता भएन।
बर्दियामा गस्तीमा गएका सेनाको गेरुवा नदीमा बगेर ज्यान गयो। भारतबाट ल्याइने सामग्रीको मूल्याङ्कन भन्सारले खरिद मूल्यभन्दा बढी गर्ने गरेको बाँकेका व्यवसायीको गुनासो।
कर्मचारी समायोजन नियमावली मस्यौदा तयार, 6 महिनाभित्र सङ्घ प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन हुने।
र 19 वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा नेपाल आज युएसँग खेल्दै।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलो राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। आगामी मङ्सिर 21 गते हुने दोस्रो चरण अन्तर्गतको निर्वाचनका लागि अस्ति मनोनयन दर्ता गरेका उम्मेद्वार विरुद्ध सुर्खेतमा कुनै पनि उजुरी परेको छैन। उजुरी दर्ताका लागि हिजो बिहान 10 बजेदेखि साँझ 5 बजेसम्मको समय तोके पनि एउटा पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत किरण प्रसाद शिवाकोटीले जानकारी दिनुभयो। प्रतिनिधि सभाका 2 र प्रदेशसभाका 4 सिटका लागि सुर्खेतमा 59 जनाको उम्मेदवारी दर्ता भएको छ। दोस्रो चरणमा चुनाव हुने 45 जिल्लाका 128 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि 1742 जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभातर्फको 256 निर्वाचन क्षेत्रका लागि भने 29,666 जना चुनावी मैदानमा रहेका छन्। आयोगले आज मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। यस्तै भोलि 19 गते नाम फिर्ता लिन सकिने भन्दै भोलि नै अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिने भएको छ। मङ्सिर 10 गते पहिलो चरणमा चुनाव हुने 32 जिल्लाको उम्मेद्वारको अन्तिम नामावली भने यसअघि नै सार्वजनिक भइसकेको छ।
निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ दलहरूले बुझाएको बन्द सूची सार्वजनिक गरेको छ। असोज 29 गते दलहरूले बुझाएको बन्द सूचीमा रहेका नीतिगत त्रुटि सच्याउँदै आवश्यक प्रक्रियापछि निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची सार्वजनिक गरेको हो। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फ निर्वाचन आयोगमा प्रतिनिधि सभातर्फ 49 र प्रदेशसभातर्फ 55 दलले बन्द सूची बुझाएका बताउनुभयो। अधिकांश दलले बुझाएको बन्द सूचीमा त्रुटि देखिएपछि आयोगले 57 गत 12 गतेसम्मको समय दिएको थियो। समानुपातिकतर्फ प्रतिनिधि सभामा 110 र 60 वटा प्रदेश सभाका लागि 220 जना सदस्य चुनिनेछन्। प्रतिनिधि सभा निर्वाचनका लागि बढीमा 110 जना र कम्तीमा 11 जनाको नाम रहने गरी आयोगमा समानुपातिकतर्फको सूची दलहरूले बुझाएका छन्। समानुपातिकतर्फको बन्द सूचीमा 50% महिला अनिवार्य गरिएको छ। यस्तै जनसङ्ख्याको आधारमा खस आर्य 31.2, आदिवासी जनजाति 28.7, मधेसी 15.3, दलित 13.8, थारू 6.6 र मुस्लिम 4.4% हुनुपर्ने बाध्यकारी व्यवस्था छ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिताको पूर्ण पालना नगर्ने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेद्वारलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ। काठमाडौँमा युवाहरूका लागि निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले यस्तो चेतावनी दिनुभएको हो। मतदातालाई लोभ लालचमा फसाउने तथा डर धम्की र त्रास दिएर प्रभावित तुल्याउने काम कहीँ कतै भएको पाइए उम्मेदवारी रद्द हुनेसम्मको कारवाही हुने तर्फ पनि आयुक्त यादवले सचेत गराउनु भएको छ। उहाँले आयोगको अनुमति बिना सवारी साधनको प्रयोग नगर्न पनि राजनीतिक दल र त्यसका उम्मेद्वारलाई पुनः निर्देशन दिनुभएको छ। निर्वाचन आयोगले निर्वाचन आचार संहिता पालना भए नभएको विषयमा अनुगमन गर्न सबै निर्वाचन क्षेत्रमा टोली परिचालन गरिसकेको छ। अनुगमनका क्रममा भोज भतेर भनेर मतदातालाई प्रभावित तुल्याउने गतिविधि गर्ने होटलहरूलाई समेत कारवाही हुने पनि प्रमुख निर्वाचन आयुक्त आदबले स्पष्ट पार्नुभयो।
सुर्खेत लगायत आसपासका क्षेत्रका कृषकहरू अहिले धान भित्र्याउन व्यस्त रहेका छन्। धान भित्र्याउनुका साथै किसानहरू गहुँ लगाउने जोहो गर्न समेत थालेका छन्। कृषि प्राविधिक र विज्ञहरूले उत्पादन वृद्धि गर्न बिउको छनौट, मलजलको उचित प्रबन्ध, लगाउने समय र माटोमा चिस्यानको मात्रा आवश्यक पर्ने बताउँदै आएका छन्। गहुँबाली लगाउने सिजन सुरु भएसँगै हामीले क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत मेघराज सापकोटासँग कुराकानी गरेका छौँ। हाम्रा सहकर्मी मधुबन विशीले कृषि प्रसार अधिकृत सापकोटालाई गहुँको उत्पादन वृद्धि गर्न लगाउने समयमा के कुरामा ध्यान दिनुपर्ला भनेर सोधेका छन्।
गहुँ उत्पादनमा किसानहरूले ध्यान दिनुपर्ने कुराहरूमा पहिलो कुरो चाहिँ नि समय हो, उचित समयमा लगाउनु पर्यो। दोस्रो कुरो जातहरूको छनौटमा ध्यान दिनु पर्यो। तेस्रो कुरो सिँचाइ र मलजलमा व्यवस्थापनमा ध्यान दिनु पर्यो। यति भएपछि हुन्छ। र यसमा खास गरी अब सिजनका कुराहरू गर्दाखेरि कार्तिक गहुँ लगाउने मुख्य सिजन भनेको तराईको लागि कार्तिक 15, तराई तथा भित्री मधेस यो दुवैको लागि कार्तिक 15 मङ्सिर 15 उपयुक्त मानिएको छ, यो अनुसन्धानले देखाएको कुरो हो। अब योभन्दा अगाडि लगाएपछि लगाउने समयमा तापक्रम बढी हुने भएको कारणले गर्दाखेरि गहुँ चाहिँ कम उम्रने, जरा कुहिने रोगको समस्या बढ्ने, गाँच कम हाल्ने हुन्छ र छिटो बाला पसाउने हुँदाखेरि उत्पादन कम हुन जान्छ। र त्यो मङ्सिर 15 पछि लगायो भने त्यो पछि बाली पाक्ने बेलामा, गहुँको बाली पाक्ने बेलामा तापक्रम बढी भएर त्यसको चाहिँ नि तातो हावा चल्ने भएको हुनाले गहुँ चाहिँ नि राम्ररी नपाक्दै सुक्न जान्छ। त्यसले गर्दाखेरि उत्पादनमा कमी आउन सक्छ। त्यसैले यो सिजनलाई विशेष गरी यो कार्तिक 15 मङ्सिर 15 बिचमा किसानहरूले लगाउनु पर्ने हुन्छ।
अब यो सुर्खेत सहित यस क्षेत्रका कृषकहरूले कुन जातको बिउ लगाएपछि धेरै आमदानी गर्न सक्छन्?
यो जातहरूको छनौटको सन्दर्भमा मल आफ्नो हाम्रो जग्गाको जमिन, गहुँ लगाउने जमिन कस्तो छ, त्यसमा सिँचाइको व्यवस्था के कस्तो छ र लगाउने सिजन के हो, ढिलो हो अथवा चाँडो हो, त्यसको आधारमा छनौट गर्नुपर्ने हुन्छ। खास गरी नेपाल कृषि अनुसन्धान परिषदले तराईको लागि भनेर, तराई र भित्री मधेसको लागि भनेर त्रिलोत्तमा विजय एनएल 971, गौतम बिएल 1473, रोहिणी अच्युत बिर बिएल 1135, भिरकुटी नेपाल 251, युपी 200 बाणगङ्गा आदि जात चाहिँ नि सिफारिस गरेको छ। अब यसमा खास गरी यो सुर्खेतमा हेर्दाखेरि गौतम एनएल 971, बिएल 1022, नेपाल 251 आदि चाहिँ नि यो बढी प्रचलित भएका जातहरू हुन्। अब यसमा भिरगुटी पनि एकदम राम्रो जात छ। अब यो अच्युत चाहिँ नि एकदम राम्रो र मध्यम उर्वरा भूमिको लागि भनेर यहाँ चाहिँ नि बढी प्रचलनमा छ। खास गरी यिनै जातहरू मध्येबाट कुनै जातहरू हामीले लगाउन सक्छौँ।
कति कति समयको फरकमा सिँचाइ गाउँमा हालेपछि चाहिँ अलिकति राम्रो चाहिँ हुने गर्छ?
अब खास गरी गाउँबालीको लागि 4-5 चाहिँ सिँचाइ गर्ने भनेर यो अनुसन्धानले सिफारिस गरेको छ। तैपनि हाम्रो माटोमा सिँचाइ गर्न सक्ने अवस्था कस्तो छ, त्यसको आधारमा हामीले सिँचाइ गर्ने हो। खास गरी यो यदि हामी कहाँ सिँचाइको सुविधा राम्रो छ भने बिउ उम्रेको 21-25 एकपटक, गाँज हाल्ने बेलामा एकपटक र बाला निस्कने बेलामा एकपटक, दुध जम्ने बेलामा एकपटक गरेर हामीले सिँचाइ दिनुपर्ने हुन्छ। यदि हामीले 2 सिँचाइ गर्न सक्ने अवस्था छ भने 21-25 बिचमा एकपटक र 40-45 एकपटक गरेर 2 यसरी सिँचाइ दिनुपर्ने हुन्छ। यदि एकपटक मात्रै हाम्रो सिँचाइ दिन सक्ने अवस्था छ भने बिउ उम्रेको 25-30 बिचमा एकपटक सिँचाइ दिँदा राम्रो हुन्छ।
अब यो किसानहरूले मलको प्रयोग कसरी गर्दा चाहिँ गहुँ उत्पादनमा वृद्धि लिन सक्छन्?
अब यो मलको प्रयोग सन्दर्भमा भन्नुपर्दा माटोको अवस्था कस्तो छ र सिँचाइको व्यवस्था कस्तो छ, त्यसको आधारमा हामीले मल खादहरूको प्रयोग गर्नुपर्ने हुन्छ। अब खास गरी अब अहिलेसम्म के भइरहेछ भने किसानहरूले युरिया मललाई बढी प्राथमिकता दिने गरेको छ प्रयोगमा। त्यो होइन कि हामीले गोठे मलदेखि लिएर डिएपी युरिया पोटास अब तिनै किसिमको मलहरूको मिश्रण गराएर हामीले प्रयोग गर्नुपर्ने हुन्छ। अब अहिले अहिले अनुसन्धानले के सिफारिस गरेको छ भन्दाखेरि अब यो सिंचित क्षेत्रको लागि चार जमिनको तयारी गर्दाखेरि 4 किलो युरिया, 5 किलो डिएपी, 2 किलो म्युरेट अफ पोटास यो प्रतिरोपणीको हिसाबले प्रयोग गर्ने भन्छ र पहिलो सिँचाइ पछि अथवा 25-30 दिनको बिचमा एकपटक युरिया मल 2 किलोको दरले प्रतिरोपणीको दरले टप ड्रेसिङ गर्ने र बाला पसाउने बेलामा फेरि 2 किलो युरिया मल प्रतिरोपणीका दरले टप ड्रेसिङ गर्न सिफारिस गरिएको छ। यो सिंचित क्षेत्रको लागि भयो। यदि असिंचित क्षेत्रको जमिनको लागि हो भने गोठे मल 25-30 किलो डोको 25-30 डोको प्रतिरोपणी 4 किलो युरिया, 3 किलो डिएपी र 1 किलो म्युरेट पोटास जमिनको तयारी गर्दाखेरि प्रयोग गर्ने भनेर सिफारिस गरेको छ। यदि 20-25 दिन बिउ उम्रेको 20-25 दिन बिचमा अब वर्षा भयो भने अब त्यो बिचमा हामीले 2 किलो युरिया प्रतिरोपणीका दरले प्रयोग गर्ने पनि सिफारिस गरेका छौँ। यो असिंचितको लागि हो।
उहाँ हुनुहुन्थ्यो क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका वरिष्ठ कृषि प्रसार अधिकृत मेघराज सापकोटा। गहुँ लगाउँदा कृषकले ध्यान दिनुपर्ने विषयका बारेमा भेरी खबरसँग कुराकानी गर्नुहुँदै हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले समानुपातिकतर्फ दलहरूले बुझाएको बन्द सूची सार्वजनिक, सुर्खेतमा कुनै पनि उम्मेद्वार विरुद्ध उजुरी दर्ता भएन लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली कंग्रेस सुर्खेतले आसन्न मंगसिर 21 गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन प्रचार प्रसार गर्नका लागि पार्टी सभापति कमलराज रेग्मीको अध्यक्षतामा 5001 सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ। पार्टी सभापति रेग्मीको संयोजकत्वमा पार्टी पदाधिकारी, जिल्ला समिति सदस्यहरू, क्षेत्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, गाउँ नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, भातृ संगठनहरू, शुभेच्छुक संगठन, उद्योगी, व्यापारी, किसान, प्राध्यापक, वकिल सम्मिलित 5001 सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको कंग्रेस सुर्खेतले जनाएको छ। यसै गरी निर्वाचन सम्बन्धी समन्वय र निर्णयका लागि पार्टीका तर्फबाट क्षेत्र नम्बर 2 का क्षेत्रीय सभापति नारायण कोइरालालाई प्रतिनिधि तोक्ने निर्णय गरेको छ। निर्वाचनमा जिल्ला कार्य समिति पदाधिकारी एवं सदस्यहरूलाई सम्बन्धित क्षेत्रका सभापति र उम्मेद्वारहरू समन्वय गरी क्रियाशील हुने निर्णय समेत गरेको कंग्रेस सुर्खेतका सचिव भूपेन्द्र खत्रीले जानकारी दिनुभयो।
आगामी मंगसिर 21 गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कुल 335 महिलाले उम्मेद्वारी दर्ता गराएका छन्। दोस्रो चरणमा 45 जिल्लामा प्रतिनिधि सभातर्फ 126 र प्रदेश सभातर्फ 209 गरी कुल 335 महिलाको उम्मेद्वारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणमा 45 जिल्लाका प्रतिनिधि सभातर्फ 128 निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ 256 निर्वाचन क्षेत्रका लागि उम्मेद्वारी दर्ता गरिएको हो। यसअघि पहिलो चरणमा मंगसिर 10 गते 32 जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि 41 महिलाले उम्मेद्वारी दिएका थिए।
नगरपालिका 9 गोडियानामा मानव बेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ। वडा अध्यक्ष विष्णु प्रसाद थारूको संयोजकत्वमा समिति गठन गरिएकोमा समितिमा महिला वडा सदस्यहरू विमला चौधरी, सीमा प्रहरी चौकी गडियानाका इन्चार्ज रामस्वरूप थारू, गोडियाना स्वास्थ्य चौकीका इन्चार्ज युजिन कुस्मी, गणेश बाबा सहकारीका संयोजक मीना चौधरी लगायत 13 जना रहनु भएको छ। समितिले मानव बेचबिखन तथा ओसार पसार विरुद्ध जनचेतना फैलाउने, जिल्ला समितिले बनाएको नीति र योजनाको कार्यान्वयन गर्ने, मानव बेचबिखन तथा ओसार पसारको जोखिममा रहेका व्यक्तिको उद्धार गर्ने, मानव बेचबिखन तथा ओसार पसारका विरुद्ध स्थानीय स्तरमा कार्यरत सङ्घ संस्था बीचमा समन्वय गर्ने लगायतका काम गर्ने जनाएको छ।
नेपालगञ्जका व्यवसायीहरूले आयात गरेको सामग्रीको मूल्याङ्कन भन्सारले खरिद मूल्य भन्दा बढी गर्ने गरेको गुनासो गरेका छन्। नेपालगञ्ज उद्योग वाणिज्य संघको सहकारीमा भएको कार्यक्रममा उनीहरूले भारतबाट सामान आयात गर्दा भन्सारले खरिद भन्दा बढी मूल्याङ्कन गरी राजस्व संकलन गरेको कोले समस्या भएको बताएका हुन्। व्यवसायीले सामान खरिद गर्दा लिएको बिललाई भन्सारले मान्यता नदिँदा बढी राजस्व तिर्नु परेको दावी गरेका छन्। नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भन्सार मूल्याङ्कन प्रक्रिया अझै पनि परम्परागत रहेको बताउनु भएको छ। नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले भने भन्सार मूल्याङ्कन पारदर्शी रहेको दावी गर्नुभएको छ। सरकारले निर्धारण गरे बमोजिम प्रक्रियागत रूपमा भन्सार मूल्याङ्कन हुने गरेको उहाँको भनाइ छ। भन्सार प्रमुख आचार्यले व्यवसायले सामान आयात निर्यात गर्दा भन्सारमा अवलम्बन गर्नुपर्ने विधि र प्रक्रियाका बारेमा व्यवसायीलाई जानकारी समेत गराउनु भएको छ।
बर्दियामा नदीले बगाएर एकजना नेपाली सेनाको ज्यान गएको छ। कर्णाली नदीको भङ्गालो गेरुवा नदी तर्ने क्रममा शिवदल गण ठाकुरद्वारामा कार्यरत रोल्पा कुरेलीका 34 वर्षीय हेमराज घरती मगरको मृत्यु भएको सेनाले जनाएको छ। राष्ट्र निकुञ्ज सुरक्षार्थ खटिएका घरती नदी तर्ने क्रममा डुबेर ज्यान गएको नेपाली सेनाले जनाएको छ। निकुञ्जभित्रको आखरिया पोस्टबाट नियमित गस्तीमा निस्किएका 3 जनाको टोली नदी तर्ने क्रममा घरतीलाई नदीले बगाएको हो।
नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर 1 सुर्खेतको भेला मेहेलकुनामा सम्पन्न भएको छ। भेलाले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार गर्न मोहन राणाको संयोजकत्वमा 521 सदस्यीय मूल समिति गठन गरेको छ। क्षेत्र नम्बर 1 क निर्वाचन क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकाको जिम्मेवारी विक्की वादी र गुरबाकोट नगरपालिकामा पिताम्बर ढकाललाई संयोजकको जिम्मेवारी दिएको छ। यस्तै ख निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भेरीगङ्गा नगरपालिकामा भुवन खड्का र लेग्बेसीमा भने न्युटन ओलीलाई संयोजक बनाएको छ। त्यस्तै चिङघाटमा भने टुङ्गो लाग्न बाँकी रहेको छ। भेलामा नेविसङ्घका केन्द्रीय सदस्य हरिप्रसाद शर्माले मङ्सिर 21 हुने निर्वाचनमा कङ्ग्रेसको पक्षमा माहौल सिर्जना गर्न सबैलाई एक भएर जुट्न निर्देशन दिनुभएको छ। यस्तै भेलामा क्षेत्रीय सचिव प्रकाश डिसी, मध्यपश्चिम विश्वविद्यालयका सोभी सभापति झकबहादुर शाही, त्यस्तै जिल्ला उपाध्यक्ष गौतम बिसी, साबिकको क्षेत्र नम्बर 2 सभापति किशोर सिंह लगायतको सहभागिता रहेको थियो।
सुर्खेतको चिङगाड गाउँपालिकाको मटेला ठाँटी बजारमा लाग्ने पूर्णिमा मेलाको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आयोजक समितिले आजदेखि 22 गतेसम्म सञ्चालन नहुने मेलाका लागि सरसफाई, स्वागतद्वार निर्माण लगायतको तयारी पूरा भएको जनाएको छ। उद्योग वाणिज्य संघ शाखा कार्यालय चिङगाडले आयोजना गर्ने तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने मेलामा राष्ट्रिय तथा कलाकारको प्रस्तुतिका साथै भलिबल र लोकदोहोरी प्रतियोगिता सम्पन्न हुने प्रचार प्रसार संयोजक कृष्ण प्रसाद शर्माले बताउनुभयो। मेलामा जाजरकोट, दैलेख र सुर्खेतका विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट सहभागी पञ्चेबाजा, मयूरनाच, सिङ्गारू नाच, टप्पा, जन्तेखेल, देउडा लगायतका नृत्य प्रस्तुत गरिने उहाँको भनाइ छ। मेला सञ्चालन हुने विभिन्न प्रतियोगिताका लागि 5,17,000 बढी रकम खर्च हुने र 50,000 बढी दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ। स्थानीय कला संस्कृति जगेर्ना गर्दै गाउँठाउँमा उत्पादन भएका वस्तुको प्रचार प्रसार तथा व्यापारीकरण गर्न हरेक वर्ष तिहारपछि पूर्णिमाको दिनबाट ठाँटी मेला सञ्चालन हुँदै आएको छ। मेलाका अवसरमा खुल्ला पुरुष भलिबल तथा लोकदोहोरी गीत प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा प्रथम हुनेलाई 50,000, द्वितीयलाई 30,000 र तृतीयलाई 20,000 रुपियाँ पुरस्कार प्रदान गरिनेछ। लोकदोहोरीतर्फ प्रथमलाई 15,000, द्वितीयलाई 10,000 र तृतीय हुनेलाई 5,000 पुरस्कार दिइने आयोजक समिति जनाएको छ। मेलामा उत्कृष्ट झाँकी प्रस्तुत गर्ने समूहलाई पुरस्कार तथा सम्मान गरिने भएको छ। मेलामा सुरक्षा व्यवस्थामा कडाई गरिनुका साथै अवैध घरेलु मदिराको कारोबारमा प्रतिबन्ध लगाइएको छ। यता पूर्णिमाको दिन आज पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकममा ठूलो मेला लाग्ने भएको छ। मेलामा सल्यान, जाजरकोट र सुर्खेतबाट दर्शकहरू मेला भर्न आउने आयोजक समितिले जानकारी दिएको छ। भेरी खबरमा अन्तर्राष्ट्रिय र खेलकुदका खबर लगायत अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक सेरेफुर र राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। जाजरकोटमा आसन्न प्रतिनिधि सभा प्रदेश सभाको निर्वाचनका लागि 72 मतदान स्थललाई अति संवेदनशील स्थलका रूपमा राखिएको छ। सुरक्षा संवेदनशीलताका आधारमा 85 मतदान स्थल मध्ये 72 अति संवेदनशील स्थलका रूपमा राखिएको हो। सुरक्षा चुनौतीको विशेष विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो। 13 मतदान केन्द्रलाई सामान्य मतदान स्थलका रूपमा वर्गीकरण गरिएको छ। जाजरकोटमा 85 मतदान स्थल अन्तर्गत 116 मतदान केन्द्र तोकिएको छ। स्थानीय प्रशासनले जाजरकोटमा नेत्र विक्रम चन्द अनि विप्लवको नेपाल कम्युनिष्ट पार्टीबाट सबैभन्दा बढी सुरक्षा चुनौती महसुस गरेको छ। सुरक्षा निकायले मतदान स्थललाई देशभर सामान्य, संवेदनशील र अति संवेदनशील गरी 3 भागमा विभाजन गरेर त्यही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ। जाजरकोट भौगोलिक रूपमा पनि निकै विकट भएको र मतदान स्थलमा यातायात र संचारको सहज पहुँच पुग्न नसकेको कारणले पनि धेरैजसो मतदान स्थल मतदान स्थललाई भने संवेदनशील रूपमा राखेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनु भएको छ।
सामान्य प्रशासन मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन गर्नका लागि कर्मचारी समायोजन नियमावली 2074 मस्यौदा तयार पारेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन प्रमाणीकरण गरेपछि मन्त्रालयले समायोजन नियमावलीको मस्यौदा बनाएको हो। तयार पारिएको मस्यौदा मन्त्रालयले परामर्शका लागि अर्थ र कानून तथा न्याय मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शिवराम नेउपानेले बताउनुभयो। नियमावलीमा संघ प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवश्यक दरबन्दी तथा संगठन संरचना तयार पार्नका लागि समिति गठन गर्ने, स्वैच्छिक अवकाश लिने कर्मचारीलाई सेवा सुविधा, 6 महिनाभित्र संगठन संरचना तयार पारी कर्मचारी समायोजन गर्ने कुरा उल्लेख गरिएको नेउपानेले बताउनुभयो। नियमावलीमा कुन तहमा कति कर्मचारी रहने गरी संगठन संरचना तयार पार्न सकिन्छ र त्यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गर्ने समेत उल्लेख गरिएको छ। नियमावलीमा 3 महिनाभित्रमा स्वैच्छिक अवकाशमा जाने नजाने कर्मचारीको व्यक्तिगत विवरण सङ्कलन गरिने भएको छ। यस्तै कार्यरत पदको ज्येष्ठता, संघ प्रदेश र स्थानीय तहको रोजाइ तथा स्थायी बसोबासका आधारमा कर्मचारी समायोजन गरिने नियमावलीमा उल्लेख छ। प्रवक्ता नेउपानेले नियमावलीलाई चाँडै नै ल्याइ समायोजनको कार्य थालिनी गरिने बताउँदै नियमावली ल्याइसकेपछि 6 महिनाभित्रमा संघ प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरिने बताउनु भएको छ। सरकारले असोज 22 गते कर्मचारी समायोजन सम्बन्धी ऐन जारी गरे पनि नियमावली नबन्दा अन्यलता कायम रहेको छ।
भेरी खबरमा अब यो त अन्तर्राष्ट्रिय खबर। इराकको मोसुल शहरमा भएको संघर्षमा आइएसका 741 कार्यकर्ता मारेको तथ्याङ्क सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसंघले जारी गरेको तथ्याङ्कमा पछिल्लो एक वर्षमा इराकी सेना र अमेरिकी नेतृत्वले मोसुलमा गरेको हवाई आक्रमणमा उनीहरू मारिएको उल्लेख रहेको छ। कार्यवाहीका क्रममा 461 सर्वसाधारण पनि अनाहकमा मारिएको जनाइएको छ। सन् 2016 र 2017 बीचमा मोसुलमा गरेको सैन्य कारवाहीमा 2521 नागरिक मारिएको र 1600 घाइते भएको उल्लेख गरिएको छ।
भेरी खबरको अन्तिममा एउटा खेल खबर। फाइनल चरणमा पुग्ने होडबाट बाहिरिसकेको नेपालले 19 वर्ष मुनिको एएफसी च्याम्पियनसिप फुटबलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा आयोजक किर्गिस्तानसँग 2-0 र दोस्रो खेलमा बहराइनसँग 4-0 हारेको नेपालका लागि अबको खेल प्रतिष्ठाको विषय मात्र बनेको छ। समूह एमा रहेको नेपालले समूहको अन्तिम खेलमा आगामी बुधबार ओमनसँग खेल्दैछ। छनौटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ। यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट 5 टिम र आयोजक पनि फाइनल चरण लागि छनौट हुनेछन्। फाइनल चरणमा पुग्ने टोलीले सन् 2018 इन्डोनेसियामा आयोजना हुने एएफसी 19 वर्ष मुनिको च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
समानुपातिकतर्फ उम्मेद्वारहरूले बुझाएको बन्द सूची सार्वजनिक। सुर्खेतमा कुनै पनि उम्मेद्वार विरुद्ध उजुरी दर्ता भएन।
बर्दियामा गस्तीमा गएका सेनाको गेरुवा नदीमा बगेर ज्यान गयो। भारतबाट ल्याइने सामग्रीको मूल्याङ्कन भन्सारले खरिद मूल्यभन्दा बढी गर्ने गरेको बाँकेका व्यवसायीको गुनासो।
कर्मचारी समायोजन नियमावली मस्यौदा तयार। 6 महिनाभित्र संघ प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन हुने
र 19 वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा नेपाल आज युएईसँग खेल्दै। हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलो राउत र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।